नंबर दीजिए अपना।
जी जी बिल्कुल, 6472903773। सुबह 9 से शाम 9 तक मुझे कॉल कर सकते हैं, वॉइस मैसेज छोड़ दें, टेक्स्ट मैसेज कर लें, आई विल गेट बैक टू यू इंशाल्लाह।
राजा बादशाह, कहाँ से लेके कहाँ तक लोग आपको कॉल कर सकते हैं? इज इट नेसेसरी टू कम टू योर ऑफिस?
जी बिल्कुल जी, आप मेरे ऑफिस के अंदर आएं जरूर, अगर आप आना चाहते हैं तो यू आर मोस्ट वेलकम। आप टाइम तय कर लें, वक्त बता दें तो आई एम अवेलेबल फॉर यू इंशाल्लाह। उसके अलावा आजकल ओवर द फोन भी आप इन्फॉर्मेशन देते हैं तो आपको कोड मिल जाती है। जनरली मैं क्लाइंट से ईमेल ले लेता हूं तो उन्हें ईमेल कर देता हूं कि कोड्स, तो दे कैन रिव्यू इट प्रॉपरली, फिर उसके बाद कोई क्वेश्चन है तो फिर फॉलो अप कॉल कर लेते हैं, तो एक बड़े अच्छे तरीके से हैंडल हो जाती है चीज।
नंबर एक दफा फिर से दीजिए अपना प्लीज।
जी 6472903773।
एनी टाइम स्पेसिफिक टाइम एंड पीपल कैन कॉल यू?
लाइक आई सेड, 9 बजे सुबह से 9 बजे शाम तक किसी टाइम भी आप कॉल करें, और अगर मेरी कॉल बिजी है, मैंने कोई रिस्पांस नहीं दिया तो वॉइस मैसेज छोड़ दें, टेक्स्ट मैसेज कर दें, आई विल गेट बैक टू यू इंशाल्लाह।
बहुत शुक्रिया। एनीथिंग एल्स?
अब और क्या, वो अब आना है उधर, अब उधर आना है आपके वहां, वो मैं सोच रहा था माइंड में यार अब कैसे जाना है।
आई लव यू, यू आर सो काइंड, सो काइंड।
जरूर, बस यही कह रहा था कि देखें जब एक अपॉर्चुनिटी है, देखें मेरे लिए आपका प्लेटफॉर्म इज एन अपॉर्चुनिटी, ऑडियंस के लिए आपका प्लेटफॉर्म इज एन अपॉर्चुनिटी, के चले हमें कनेक्ट करा रहा है, तो एक कोड लेने में कोई हर्ज नहीं, जरूर ले, यू नेवर नो कि चीजें सेंस करें आपके, एज कम्पेयर टू, देखें हर इंसान का बजट होता है, अगर एक चीज आपके बजट में फिट हो रही है, आपके पास एक ऑप्शन आ रहा है, एंड देयर इज नो ऑब्लिगेशन ऑन दैट, आप जरूर चेक कर लें, कोई हर्ज नहीं उसमें।
बहुत शुक्रिया राजा बादशाह, अल्लाह ताला आपको जिंदगी से तंदुरुस्ती दे, और मैं अपने हर भाई बहन से कहती हूँ आप अपनी गाड़ी की इंश्योरेंस की मॉन्ट्रियल, आप जहां तक भी ऑन्टेरियो में आवाज सुन रहे हैं, अब अपने दोस्त अहबाब को जरूर शेयर कीजिएगा। और एक बात याद रखिएगा, मशीनों से बात करने से करने की बजाय इंसान से बात करें, जो बवक्त जरूरत भी आपके काम।
बस ये बता चलो कि मॉन्ट्रियल से ना कॉल करें कि मॉन्ट्रियल इज इन क्वेबेक।
मैं ऑटवा कह रही हूँ,
वो कह रही है कि वहां से अगर लोग रेफर करें ओंटारियो के।
अच्छा अच्छा,
नहीं और ये ऑटवा से लेके
अच्छा जी, सही है
सही है। इसे आज मैं साइड लूंगा बस।
आई लव यू, आई लव यू। बहुत प्यारा राजा बादशाह, ऑल स्टेट के साथ, लुक एट दी रेटिंग फॉर ऑल स्टेट, एंड आई प्रॉमिस रादर देन कि आप मशीन से राबता करें, टॉक टू अ ह्यूमन बीइंग, 6472903773। 290-37-73। बहुत शुक्रिया,
बहुत शुक्रिया जी,
बहुत शुक्रिया, अल्लाह ताला आपको तरक्की दे। मैं जनाब करामतुल्लाह गौरी साहब भी हैं, एक बड़ी खूबसूरत जॉन एलिया की मेरे पास पोएम गुजरी, और मैं इस वीकेंड से उस पोएम को पढ़ने के बाद, दो तरह के लोग होते हैं, एक होते हैं देखा चीज आगे गुजर के चले गए, एक वो लोग होते हैं कोई चीज देखने के बाद वो रात उनकी रेस्टलेस गुजरा करती है, और शायर जो है वो उनका तखयल बड़ा कमाल का है, क्या कमाल की बात करते हैं। कहते हैं कोई, मैं आज कोई अगर मैं देखती हूं तो मुझे यूनिवर्सिटी के स्टूडेंट्स, बिकॉज आई एम अ मदर एज वेल, और यूनिवर्सिटी के स्टूडेंट्स, कल का एक वाक्या था जिसमें कनाडा का वाक्या था, और आपको पता है कि कनाडा हो या अमेरिका हो, किसका मुल्क है, किन का मुल्क है, कौन थे एक्चुअल, हु आर द एक्चुअल कैनेडियंस, दोज आर द नेटिव पीपल, एंड देन पॉलिटिशियंस दे पुश्ड देम इनटू द कॉर्नर्स, it is basically their country, it's a nice of them, it's great of them ki unhone mujhe aaj equal human rights dete hue, they are pushed, unko phir ek zamane mein china ke sath aisa hua tha ki unko cigarette ki aur baki cheezon ki marad dene ke baad, tax ki chhoot dene ke baad, un cheezon ki chhoot de, taleem se unko deprive rakha, beshumar ijtemai qabrein aapko dekhne ke liye mil rahi hain, but they are the owner of this land, actually they are the owner of this land. Kal ek strike thi aur isme wo log jo pro ek native aurat hai jo daf ke upar she usne wo israel ka jo ek rumal hai wo usne pehna hua tha aur wo daf pe ja rahi thi, whereas kuch log usko bada oh canada gaate hue wo keh rahe the get out of this country belongs to them, हाउ कैन आई आस्क समबडी जिसका वो घर है। ये तो वही बात हो गई कि गजा फिलिस्तीन जो था वो जिनका फिलिस्तीन था आप उनको कह रहे हैं गेट आउट ऑफ देयर योर कंट्री, आपने मार मार के जमीन को बराबर करके रख दी। जॉन एलियट की एक पोइम मुझे इस पे याद आई, कोई बेजान कोई बेघर देखा नहीं देखा जाता, रोज तराए मैशर देखा नहीं जाता, छीन ले हैरत नजारा ये बेबिनाई भी, आंख होती है तो मंजर नहीं देखा जाता। बेहसी शर्त है जीने के लिए, बेहसी शर्त है जीने के लिए, ये दुनिया खमे अब्रू है कि खंजर नहीं देखा जाता। खेल बच्चों का नहीं शोला है, सद खरमन है, गुल खूबी है तो छू कर नहीं देखा जाता। बड़ी उन्होंने अल्फाज का चुनाव जो किया, तो बाज मैं तो इंतहा लाइक साइंस का स्टूडेंट रही, बट टू बी ऑनेस्ट के बेहसी शर्त है जीने के लिए ये दुनिया खमे अब्रू है कि खंजर नहीं देखा जाता। ये वो लोगों के लिए जो हिस्सास लोग हैं उनके लिए। टॉप ऑफ द आवर, वेलकम बैक, स्टे ट्यून्ड। जनाब करामतुल्लाह गौरी साहब हमारे साथ हैं, किसी वक्त भी हम उनसे उनकी मुलाकात कराएंगे। लेट्स गो फॉर टॉप ऑफ द आवर एट द मोमेंट।
यू आर लिसनिंग टू WTOR 770 AM यंगस्टाउन टोरंटो।
770 AM दिया नशियात सुनन ते हालात हाजरा तो बा खबर रहन दे वास्ते न्यूज इन्फॉर्मेशन एनालिसिस इलेक्ट्रिक गड्डियां दे विच ई आवाज ऑफिशियल एप या साडी वेबसाइट eawaz.com लोकल नंबर
6478724900। अपनी कम्युनिटी दा सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट सोफा सेट मैट्रेसेस डाइनिंग टेबल डेकोरेटिव आइटम्स गल कीजी सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड ब्रैम्पटन 9058747171।
सिटी ऑफ ब्रैम्पटन आपको टेलीफोन टाउन हॉल में शामिल होने की दावत देता है। मंगल शाम 7:30 बजे से रात 9 बजे तक शहर में कार चोरी होने के हवाले से होने वाली बहस में हिस्सा लीजिए और साथ दीजिए ब्रैम्पटन सिटी के उन इकदामात का जो वो कम्युनिटी को महफूज रखने के लिए उठा रहे हैं। परफॉर्मेंस ऑटो ग्रुप के फ्री सिग्नल ब्लॉकिंग पाउच हासिल करने की मालूमात भी टेलीफोन टाउन हॉल के दौरान हासिल की जा सकती है। कॉल मौसूल करने या ऑनलाइन सुनने के लिए राब्ता कीजिए brampton.ca/engage।
शॉपर्स हो जाइए तैयार, लीजा कॉस्मेटिक्स फिर से लेके आ रहे हैं बड़े ब्रांड्स की बड़ी सेविंग्स और बिग सेल खास आपके लिए।
जी हाँ, वर्ल्ड फेमस ब्रांड के परफ्यूम्स, कॉस्मेटिक्स एंड स्किन केयर, हेल्थ एंड ब्यूटी प्रोडक्ट्स,
80% तक की सेविंग्स ऑन योर फेवरेट ब्रांड्स।
बस आपको आना है 135 कॉमर्स वैली ड्राइव ईस्ट मार्कम।
ध्यान रहे सेल तो सिर्फ अप्रैल 20th से मई 12th तक ही है, फ्राइडे सैटरडे संडे और मंडे। विजिट leezascosmetics.com।
क्या आपके घर और ऑटो इंश्योरेंस की रिन्यूअल हो रही है? क्या आप दुरुस्त इंश्योरेंस कवरेज के लिए अच्छी कीमत की तलाश में हैं? तो फिर आपको ऑल स्टे एजेंट एजेंसी के राजा मुदस्सिर को 6472903773 पर कॉल करनी चाहिए। आज ही कॉल करें और आप दो कारों और एक घर की इंश्योरेंस कराते वक्त तकरीबन $1,775 की बचत कर सकते हैं। राजा मुदस्सिर 6472903773। ऑल स्टेट के साथ आप महफूज हाथों में हैं। टर्म्स एंड कंडीशन अप्लाई।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो मैनुअल जा ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो, ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब। लो जी तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप, 5196220660 या quicktrucklube.com। QTL, बिकॉज वी केयर।
साडे कोल योजना है जो कि ओंटेरियो नु जोड़ रही है, रोजाना आवाजाही नु कटाउन लई नवीं सड़कां ते हाईवेज दा निर्माण अते वध रहे इलाकियां नु जोड़न लई पब्लिक ट्रांसिट दा विस्तार। यह सब इस लई तां जो तुसी तेजी नाल सुरक्षित अते आसानी नाल आउण जाण कर सको। ontario.ca/builds ते जाके होर जाणो, इस दी अदायगी ओंटेरियो सरकार वल्लों कीती गई है।
क्या आप या आपकी फैमिली डेथ, डिसेबिलिटी या क्रिटिकल इलनेस जैसी नागहानी सूरत हाल के लिए तैयार है? अगर नहीं तो सन लाइफ की प्रदीप जी का नाम याद रखिएगा 4168945872।
जी हाँ, सलाह मशवरे और किसी भी पॉलिसी के रिव्यू में मैं प्रदीप सिंह आपकी पूरी मदद करूँ।
ट्रस्ट वर्दी ऑनेस्ट चार्टर्ड लाइफ अंडरराइटर एंड कैनेडियन हेल्थ स्पेशलिस्ट मिस्टर प्रदीप फ्रॉम सन लाइफ 4168945872।
और हर ट्यूजडे को मेरे टॉक शो में जरूर शामिल हों।
क्या आपकी फैमिली में मसाइल चल रहे हैं और हालात आपको लेके जा रहे हैं डाइवोर्स की जानिब, या आपका प्यारा बिना विल लिखे या विल लिखकर आपको छोड़ के जा चुका है? विल के मुतालिक कोई भी काम हो या आपको चाहिए ट्रस्टीशिप सर्टिफिकेट, या आपकी रियल स्टेट क्लोजिंग नजदीक है और आप हैं एक तजर्बेकार लॉयर की तलाश में, इन तमाम कामों के लिए आपकी मदद के लिए एक बाएतमाद इदारा मलिक लॉ ऑफिस बैरिस्टर्स एंड सॉलिसिटर्स मोहम्मद अतीक मलिक आपकी तमाम कानूनी मसाइल में आपकी रहनुमाई करेंगे। GTA में दो लोकेशंस, मिसेस आगा 168 क्वीन स्ट्रीट साउथ यूनिट 201, इन स्कारब्रो 1825 मार्कम रोड यूनिट 205। कॉल टुडे मलिक लॉ ऑफिस 9052914559045 9052914555।
आयशा, ये तुम क्या सर पकड़ कर बैठी हो?
घर में मेहमान आ रहे हैं और मुझे 10 जगहों पर जाना पड़ेगा ग्रोसरी के लिए।
10 जगह क्यों, एक ही जगह है फातिमा ग्रोसर्स।
फातिमा ग्रोसर्स?
जी हाँ, फातिमा ग्रोसर्स मसाले, ताज़ा सब्जियाँ, फल, हलाल गोश्त, मैरिनेटेड मीट आइटम्स और स्पेशल बीफ स्टेक्स भी। ग्रोसरी का सारा सामान ताज़ो आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी। मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर न्यू फातिमा ग्रोसर्स 512 ब्रिस्टल रोड वेस्ट ऑफ मिसिसागा 9058487000। फातिमा ग्रोसर्स, सबसे जबरदस्त।
जी, आप प्रोग्राम में एक दफा फिर से खुश आमदीद कहना चाहती हूँ और मेरी आप लोगों से रिक्वेस्ट है कि प्लीज अगला हमारा सेगमेंट जनाब करामतुल गौरी साहब हमारे साथ ऑफिस में मौजूद हैं, आपकी बहुत खूबसूरत किताब जो इस वक्त भी मेरे हाथ में है, आपने अगर पाकिस्तान की तारीख का मुतालिया करना है ना, यानी मुख्तसर उसके लिए तो बहुत सारी किताबों का मुतालिया करना होगा, मगर अगर मुख्तसरन आपने हमारी तारीख का मुतालिया करना है तो दिस इज अ ग्रेट बुक जनाब करामतुल गौरी साहब ने इसका सेकेंड एडिशन लेके आए हैं। कुछ लोग, कुछ यादें, कुछ तस्करे, उनमें से बहुत से लोग ऐसे भी हैं जिनसे आपकी जाती तौर पर आपने उनके साथ काम भी किया, उनसे मुलाकात भी की, उनसे उनके साथ बर्ताव भी रहा, मुख्तलिफ लोग जिसमें परवेज मुशरफ साहब का दौर तो फिर वो था जब इन्होंने खुदा हाफिज का मियाँ साहब, बड़े मियाँ साहब का, मोहतरमा बेनजीर भुट्टो साहिबा के साथ, जनाब जुनीजो, मैं जुनीजो साहब की बड़ी कदरदान हूं और आई थिंक ही वाज अ ग्रेट मैन, अल्लाह उनकी जन्नतुल फिरदौस में जगह दे। देखिए जब जिंदगी यही, आज इस किताब को भी मैं देखती हूं तो बहुत से लोग आज हमारे साथ भी नहीं हैं, जनाब डॉक्टर अब्दुल सलाम की बात कर लें, फैज अहमद फैज की बात कर लें, इमरान खान साहब की बात कर लें, जनाब अयूब खान साहब की बात कर लें और
हकीम मोहम्मद सईद।
अच्छा, ये तस्वीर उनकी बिल्कुल मुख्तलिफ है हकीम मोहम्मद सईद, बल्कि मैं जब हकीम मोहम्मद सईद की बात कर रही हूं, हकीम मोहम्मद सईद का जो मर्डर होता है उससे मुतल्लिक एक बड़ी इम्पॉर्टेंट शख्सियत इज हियर इन ऑटवा। उन्होंने मुझे ईमेल भी किया था, ये मेरी गलती है कि मैं अभी तक उनसे बात, तो बहुत सारी चीजें जो शायद आज तक सामने ही नहीं आई, मैं कोशिश करूंगी कि उनको अपना मेहमान बनाने के बाद उन फैक्ट्स की हम से पर्दा हटा सकें। तो ये किताब आप लीजिएगा, बारिश शनासाई, आप इसको लें तो मेरा ख्याल है अमेजोन पे भी मिलेगी, पाकिस्तान से मंगवा लीजिएगा, जनाब करामतुल गौरी साहब से राब्ता कर लीजिएगा, अ वंडरफुल मैन। बाज़ोकात हम डरते हैं जी किसको नंबर देना, मेरा ख्याल है मैंने जब जिस चीज को नंबर दिया एवरीबडी जो इनसे मिला आपने हर एक की कॉल भी ली, जनाब करामतुल गौरी, यानी वो जिसे कहते हैं ना कि एक खोल उन्होंने अपने ऊपर नहीं चढ़ाया हुआ, ही विल डेफिनेटली मीट यू। मैं हमारे साथ स्टूडियो में तशरीफ फरमा है, सर अस्सलाम वालेकुम, कैसे हैं आप?
वालेकुम अस्सलाम, अल्लाह का शुक्र,
आज मौसम गर्म हो गया,
आज तो मौसम बहुत सुहाना है,
सुहाना है। तो फिर वो गाना भी हो जाए ना कि दिल कहीं से उनको आज मौसम बड़ा बेईमान है,
आज मौसम बड़ा बेईमान है, रफी का रफी मोहम्मद रफी, जो मैं समझता हूँ कि 20वीं सदी में रफी से बेहतर आवाज पैदा नहीं,
कोई शक नहीं, मगर मैं अब आपने उसको उस एंगल से देखा, मैं कल परसों गाने सुन रही थी मोहम्मद रफी मरहूम के, लता मंगेशकर के जी के, मेहदी हसन के, تو میں سوچ رہی تھی کہ اللہ تبارک و تعالیٰ نے کیا خوبصورت ووکل کارڈز دیے تھے ان کو. آج وہ مٹی کے ساتھ مٹی بن گئے اور وہ ووکل کارڈز کہاں ہیں؟ کوئی ان کو سنبھال ہی نہ سکا, کوئی سنبھال ہی نہ سکا.
لیکن ان کی یادیں ہیں,
ان کی یادیں ہیں, بالکل صحیح.
بہت خوبصورت یادیں,
بہت خوبصورت یادیں. اردو زبان کو بڑا تحفہ دیا ان تمام ہمارے سنگرز نے بھی. جناب کرامت اللہ غوری صاحب سے جب ہم ملاقات کرتے ہیں تو جیسا میں نے کہا, سر آپ کی سب سے پہلے بتائیے گا کتاب کی رونمائی ہے وہ کب ہے؟
اٹھارہ مئی کو
ہے,
شنیچر کے دن شام کو 5 بجے.
اچھا, ہفتے کا دن ہے, شام کو 5 بجے. اور
وون میں ایک ہال کمیونٹی سینٹر ہے
جی,
رورا شاید رور ہے یا کچھ اس طرح کا نام.
چلیے کرامت اللہ غوری صاحب کا آپ کو نمبر دے دیں گے, یہ پبلک نمبرز ہیں ویسے بھی, یہ قوم کی امانت ہے.
وہاں پر تقریب ہوگی.
صحیح, بارش نہ سہی. سر آج کیوں نہ تھوڑی سی بات کر لیں کہ آپ حکیم محمد سعید کے ساتھ آپ کی کوئی ڈائریکٹ انٹریکشن بھی تھی؟
بہت زیادہ. حکیم صاحب کا جب
انتقال, قریب آ جائیں,
حکیم صاحب کا جب انتقال ہوا نا عرفہ, تو میں اس وقت عراق میں تھا.
اچھا,
لیکن عراق سے پہلے میں کویت میں رہا تھا, اور کویت میں اسلامی طب کا ایک بہت بڑا مرکز ہے جو حکیم سعید نے بنوایا تھا. شاہی خاندان نے, کویت کے حکمراں خاندان نے حکیم صاحب کی منت کی تھی کہ آپ اس طب, مشرقی طب کے مرکز کو قائم کیجئے. تو حکیم صاحب کا وہاں بہت جانا آنا جانا تھا, اور جب ان کا انتقال ہوا اس کے کچھ عرصے کے بعد میں کویت گیا, اور کویت میں ان کا اور میرا ایک مشترکہ دوست تھا جو کویت کا وزیر صحت تھا, ڈاکٹر عبد الرحمان الاودی. اور اودی نے جو ان کے متعلق کہا, میں سمجھتا ہوں کہ وہ ان کی شخصیت کا بہترین تعارف ہے. انہوں نے کہا کہ اللہ نے اب حکیم سعید جیسے لوگ پیدا کرنے چھوڑ دیے. حکیم صاحب فرشتہ تھے. دیکھیے کیا صفات تھیں اس شخص میں, درویش. انہوں نے اپنا جو مکان بنایا تھا, ذاتی مکان, وہ اپنی زندگی میں اپنی بیٹی کو سعدیہ کو دے دیا تھا. خود اس مکان کے ایک کمرے میں رہتے تھے. میں نے دیکھا اس کمرے میں ان کا بستر فرش پہ لگا ہوا تھا, کبھی وہ پلنگ پہ نہیں سوتے تھے. میں ایک بار وہ کویت میں ان کے ہوٹل میں کے کمرے میں گیا تو میں نے دیکھا کہ وہ گدا نیچے فرش پہ بچھا ہوا ہے. میں نے کہا حکیم صاحب یہ گدا یہاں کیا کر رہا ہے؟ کہنے لگے بھائی میں زمین پر سوتا ہوں, میں پلنگ پہ نہیں سوتا. تو اس کمرے میں ان کا پلنگ تھا اور اس کے چاروں طرف کتابیں تھیں. وہ اپنی بیٹی کو اس کمرے کا کرایہ دیتے تھے. کرایہ دیتے تھے, کہتے تھے کہ یہ اس مکان کی مالک سعدیہ ہے, میری بیٹی ہے. اور ان کا سامان کیا ہوتا تھا؟ ان کا سامان میں ایک تو وہ ہمیشہ سفید شیروانی, سفید کرتا, سفید پاجامہ, سفید جوتے, سفید جرابے پہنتے تھے. اور ان کے چھوٹے سے اٹیچی کیس میں ایک اور شیروانی ہوتی تھی, ایک کرتا ہوتا تھا, ایک پاجامہ ہوتا تھا, ایک موزے کا جوڑا ہوتا تھا, اور بس یہ کل سامان تھا. گورنر تھے سندھ کے, کویت میں کانفرنس کے لیے آئے تو اپنا ٹکٹ خود ہوائی جہاز کا لیا, کہا کہ میں اپنے ذاتی کام سے جا رہا ہوں, میں گورنر کی حیثیت سے نہیں جا رہا, مجھے کویت کی حکومت بلایا. اچھا, وہ کانفرنس ہوئی. کانفرنس ختم ہونے کے بعد ریسپشن تھا, تو ریسپشن پہ میں اور حکیم صاحب کھڑے باتیں کر رہے تھے. منتظمین میں سے ایک شخص آیا اور اس نے ایک لفافہ حکیم صاحب کو پکڑایا. حکیم صاحب نے پوچھا بھائی یہ کیا ہے اس میں؟ اس نے کہا کہ سر تمام جو شراکا تھے ان کو ہم نے یہ ہدیہ دیا ہے. حکیم صاحب نے دیکھا انہوں نے کہا یہ ہدیہ مجھے نہیں چاہیے، میں ہدیہ کے لیے نہیں آتا، یہ آپ لے جائیے۔ وہ چلا گیا۔ تھوڑی دیر کے بعد میں کسی اور سے باتیں کر رہا تھا، حکیم صاحب کسی اور سے باتیں کر رہے تھے، وہ شخص پھر پلٹ کے آیا، میرے پاس آیا اور کہا کہ سفیر آپ یہ ہدیہ حکیم صاحب کو دے دیں، شاید آپ سے لے لیں، مجھ سے تو نہیں لے رہے۔ میں نے کھول کے دیکھا، اس لفافے میں $5,000 کے نوٹ رکھے ہوئے تھے۔ میں حکیم صاحب کے پاس گیا۔
اور یہ اس زمانے کی بات ہے،
یہ 1993 یا 1994 کی بات ہے،
اور وہ $5,000 کی کیا ویلیو تھی۔
میں نے کہا حکیم صاحب یہ نذرانہ آپ کو دے رہے، کہا کہ آپ ان سے یہ کہیے کہ یہ میری طرف سے غریب طلبا کی مدد کے لیے۔
کیا بات
ایسا درویش صفت انسان تھا۔
پاکستان کا، میں نے حکیم محمد سعید صاحب سے اس لیے شروع کیا کہ پاکستان کی بہت ساری شخصیات جنہوں نے پاکستان کی بہتری میں بہت کانٹریبیوٹ کیا۔ میں اپنا زمانہ، اپنا بچپن اگر یاد کرتی ہوں، نونہال ہو گیا، بہت ساری معلومات مجھے وہاں سے بولنا سیکھنا ملا جو میں نے ان رسالوں کو پڑھ کے سیکھا بچپن میں ہم نے، ٹھیک۔ مگر انفارچونیٹلی ان شخصیات کو ایلیمینیٹ ہی کر دیا گیا، یعنی جو کرپٹ معاشرہ ہوتا ہے یا جو بیڈ پیپل ہوتے ہیں، وہ ایسے لوگوں کو جس میں بے شمار ایماندار ملازمین بھی ہیں، سروسز سے برخاست کر دیا جاتا ہے، ان کو ڈیموٹ کر دیا جاتا ہے، ان کو ان کی پوزیشن سے ہٹا کے کہیں ٹرانسفر کر کے دور دراز تک پہنچا دیا جاتا ہے۔ اور آج صورتحال یہ ہے کہ آج آپ کو، میرا خیال ہے پہلے اگر آپ کو اتنے ایماندار آفیسر مل جاتے تھے، تو اب ایماندار آفیسر صرف اپنی نوکری کو بچا کے بیٹھا ہوا ہے۔
اب تو ایماندار افسروں کو ڈھونڈنا پڑتا ہے۔ وہ جو اقبال نے کہا تھا نا کہ اب انہیں ڈھونڈ چراغ رخ زیبا لے کر،
میرا سوال آپ سے یہ ہے کہ پاکستان کا المیہ یہ ہے کہ اگر کوئی ایماندار شخص ہے تو اس کو ایلیمنیٹ کر دیا جاتا ہے۔ حکیم محمد سعید صاحب کا جو یہ مرڈر ہوا، اس نے ہر دل کو دکھی کیا تھا، ہر بندے کو، اور آج تک ہم یاد کرتے ہیں۔ کیا ان کو معلوم تھا، کیونکہ آپ ہی کی کتاب میں ایک جگہ پہ درج ہے کہ حکیم محمد سعید صاحب کا ایک بار افواہ جب پھیلی تھی، تو جب آپ کی ان سے ملاقات ہوتی ہے تو انہوں نے کہا کہ کسی دشمن نے ہوائی، تو ان کو پتا تھا کہ ان کے دشمن بھی ہے؟
ان کو احساس تھا۔
احساس
مسئلہ کیا تھا؟ مسئلہ یہ تھا کہ کراچی کے مضافات میں انہوں نے جہاں پر اپنا دارالحکمت بنایا ہے، پوری یونیورسٹی بنائی ہے، اور اس جگہ پر کچھ اور لوگوں کی نظر تھی، اور وہ لوگ وہ تھے جن کو کراچی والوں کی نمائندگی کا دعویٰ تھا،
اور ان کو بھی کسی نے اپوائنٹ کیا تھا پلڑے برابر کرنے کے لیے۔
ان کو لانے والے تو وہی تھے جو ہمارے،
آپ ایم کیو ایم کی بات کر رہے ہیں؟
ہاں ایم کیو ایم کی بات کر رہے ہیں۔ اس لیے ایم کیو ایم کو بنایا کس نے تھا؟ میں نے اپنی کتاب میں، میں نے شاید اس میں یا ضیاء الحق کے اس میں لکھا ہے کہ ضیاء الحق صاحب نے
پلڑے برابر کرنے کے لیے ادھر سے اٹھا کے ادھر ادھر،
جس دن محمد خان جنیجو کی حکومت کو برطرف کیا ہے، اس سے اگلے روز وہ چین کے سرکاری دورے پہ جانے والے تھے۔ تو چین کے دورے پر ان کے ساتھ جو شخصیات جانے والی تھیں، ان سب کو انہوں نے اپنے ایوان صدر میں جمع کیا تھا، اور مجھ سے کہا گیا تھا کہ میں ان حضرات کو بریف کروں چین کے متعلق اور دورے کے متعلق۔ میں اس وقت ڈائریکٹر جنرل تھا وہ دفتر خارجہ میں، تو میں جب بریفنگ دے رہا تھا تو میں، ضیاء الحق نے مجھ سے پوچھا کہ غوری صاحب یہ میرے پروگرام میں سنکیانگ کا دورہ کیوں نہیں شامل ہے؟ سنکیانگ وہ صوبہ ہے جس کی سرحدیں پاکستان سے ملتی ہیں،
ٹھیک۔
میں نے کہا کہ سر آج کل سنکیانگ میں حالات ٹھیک نہیں ہیں۔ انہوں نے کہا حالات کیوں ٹھیک نہیں ہے؟ میں نے کہا کہ سنکیانگ کے اصل باشندے जो तुर्क नजाद हैं वो एहतजाज कर रहे हैं इस बात पर कि चीन के दूसरे इलाकों से चीनियों को वहां ला के बसाया गया है। जावलक ने मुझसे सवाल किया कि क्या वहां एमकेएम बन गई है। मैंने कहा कि सर अब तक तो नहीं बनी,
आगे जाएंगे तो बनवा देंगे,
आगे का मैं कुछ नहीं कह सकता। और तुम मोहम्मद खान जुडेजो की बात कर रही थी, मैंने अपनी किताब में लिखा है कि मेरे तजुर्बे में मेरे मुशाहिदे में जितने पाकिस्तानी सियासतदान आए हैं उनमें सबसे ज्यादा शरीफ और नर्म खू मैंने जिसको पाया वो मोहम्मद खान जुडेजो था।
सही कहते हैं, मगर मेरा ख्याल है शायद खाकान अब्बासी की मुझे लगता है कि उनमें 100% था तो शायद खाकान अब्बासी में शायद 40% होगा, बट
मैंने खाकान अब्बासी को कभी नहीं देखा, मैं उनसे मुलाकात नहीं हुई।
सॉरी,
लेकिन मोहम्मद खान जुनेजो के मुतालिक मैं वसूख से कह सकता हूँ
आपने
इंतहाई हलीमुत्तबा, इंतहाई नर्म खू, इंतहाई शाइस्ता और बेहद शरीफ इंसान था जिसने एक पैसे की बेईमानी नहीं की, धांधली नहीं की। इतना
यानी एक होता है ना कि दोगलापन, दोगला मयार कि जी साइकिल चलाएंगे और हम पता नहीं क्या करेंगे, मगर हकीकत में वो सब कुछ नहीं करते, मगर ही डेफिनेटली लेड अ वेरी सिंपल लाइफ। सर, पाकिस्तान की आज की सूरत हाल में दो चीजें आपके साथ डिस्कस करना चाहती हूँ। एक तो आपको पता ही है कि धरना कमीशन की जो रिपोर्ट आ गई है और मंडे को इसकी हियरिंग हुई, और जो जनाब काजी फायज ईसा के साथ दो और जजेस शामिल थे, उन्होंने जो रिमार्क्स दिए हैं उन्होंने ये कहा है कि ये जो रिपोर्ट कमीशन ने पेश की है ये लगता ऐसे ही है कि जैसे जो आईएसआई के फैज हमीद साहब हैं उनको बरी करने के लिए इस रिपोर्ट को तरतीब दिया गया है। जो अटॉर्नी जनरल थे मंसूर उस्मान आवान, उन्होंने कमीशन की जब रिपोर्ट पढ़ के सुनाई तो काजी फायज ईसा साहब के कोई इतने हौसला अफजा इस पे रिमार्क्स नहीं थे।
काजी फायज ईसा तो लगता यह है कि वो अपने मसनद पर बैठे हुए एस्टेब्लिशमेंट का दिफा कर रहे हैं।
नहीं, मगर आज इसको तो उन्होंने चैलेंज किया, उन्होंने
आज सुप्रीम कोर्ट के उस बेंच ने, तीन रुकनी बेंच ने जिसमें काजी फायज ईसा शामिल नहीं थे, आज उसने पिशावर हाई कोर्ट के उस फैसले को मनसूख कर दिया है जिसमें इलेक्शन कमीशन के उस फैसले की तौसीक की गई थी जिसके तहत पीटीआई के अराकीन को खवातीन की और अकलियतों की मखसूस नशस्तों से महरूम किया गया। तो मालूम है ना ये कि पीटीआई का वो जो सुन्नी इत्तेहाद काउंसिल है
जी उनको पीटीआई उन्होंने कोई भी नहीं दी
उनको
थी,
उनको,
कोई भी।
उनको ये कह के ख्वातीन की और अकलियतों की नशस्तों से महरूम किया गया था कि इन्होंने पहले से कोई फरमाइश नहीं की थी कि हमें ये सीटें चाहिए। पेशावर उस फैसले के खिलाफ पीटीआई ने, सुन्नी इत्तेहाद काउंसिल ने पिशावर हाई कोर्ट में अपील दायर की थी, लेकिन वो अपील खारिज कर दी गई थी और इलेक्शन कमीशन के फैसले को
चैलेंज किया गया था।
नहीं, उसको तौसीक दे दी गई थी, उसको मंजूर कर लिया गया था। आज सुप्रीम कोर्ट के तीन रुकनी बेंच ने पिशावर हाई कोर्ट के फैसले को गलत करार दे।
बिल्कुल सही। तो काजी आप मैं वही आपसे बात कर रही हूँ कि काजी फायज ईसा को जब कमीशन की रिपोर्ट दी है तो जो उन्होंने बयान दिया है कि काजी फायज ईसा ने बयान दिया है कि ये तो आप सिर्फ फैज हमीद को बरी करने के लिए पूरी की पूरी आपने रिपोर्ट पेश कर दी है।
पहली बार उन्होंने,
जस्ट अ पैराग्राफ,
पहली बार।
दूसरी बात, सुप्रीम कोर्ट ने आज जो ये फैसला किया है मखसूस नशिस्तों का, ये भी एस्टेब्लिशमेंट की मर्जी के खिलाफ है।
और मुझे तो यूं लगता है आरफा कि वो छह जजों ने जो जसारत दिखाई है, जो जिस जुरत का मुजाहरा किया है, उसने वो है ना कि खरबूजे को देख के खरबूजा रंग पकड़ता है, तो उसने और जजों को भी हिम्मत दिलाई है।
चलिए, आप जब ये बात कर रहे हैं तो यहाँ एक सवाल आ गया। میرا خیال ہے کہ اگر تو یہ ہوتا ہے تو کہ بہت سی چیزیں ہماری اسمبلی میں طے پاتی ہیں. آئین کو ترمیم دینا اسمبلی کا کام ہے, مگر ججز اپنے لحاظ سے اس چیز کو نہیں کر سکتے کہ اب وہ یہ چاہتے ہیں کہ پروموشنز کیسی ہونی ہے یہ لایا عمل وہی طے کریں, ویئر ایز دس از ناٹ دیئر ڈیوٹی. یہ اسمبلی میں ہونا چاہیے, نمبر ایک. نمبر دو, ترمیم کرنے کے لیے ایک اور ترمیم آ رہی تھی کہ جو ریٹائرمنٹ کا ٹائم تھا دیٹ واز ایج 35, اب وہ ایکسٹینشن کیونکہ اب غلط قرار دی جا رہی ہے, دینے والا بھی مجرم ہے اور ایکسٹینشن لینے والے کو بھی مجرم ہے, تو کہا جا رہا ہے کہ ریٹائرمنٹ ایج جو ہے وہ 65 سے بڑھا کے 68 کر دی جائے گی, یعنی اب ایکسٹینشن نہیں دی جائے گی. اب
ججوں کی ریٹائرمنٹ ایج,
جی
اس کے کہ سول سروینٹس کی ریٹائرمنٹ کی عمر تو 60 سال ہے, ججوں کے لیے ریٹائرمنٹ کی عمر 65 سال ہے.
صحیح.
اب قاضی فائز عیسیٰ کا جو گوہر مقصود ہے وہ یہ ہے کہ وہ مزید 3 سال کے لیے مسند عدل پر فائز رہے, اور اس کے لیے یا تو آئین میں ترمیم ہونی چاہیے. یہ بات بھی ہو رہی ہے کہ چیف جسٹس کی مدت ملازمت 3 سال کی مقرر کر دی جائے, جو پاکستان میں آج تک نہیں ہوا. جمال صاحب, آج تک پاکستان میں یہ نہیں ہوا. چیف جسٹس بنتے ہیں زینہ وزینہ, سیڑھی بسیڑھی, اور 65 سال کی عمر کو پہنچنے کے بعد وہ چیف جسٹس چاہے 2 دن رہا ہو یا 2 سال رہا ہو, وہ ریٹائر ہو جاتا ہے. لیکن کوشش یہ ہو رہی ہے کہ فائز عیسیٰ کو توسیع دینے کے لیے یا تو آئین میں ترمیم کر دی جائے جس کے تحت یہ کہا جائے کہ 3 سال کی مدت ملازمت ہوگی چیف جسٹس کی, یا ریٹائرمنٹ کی عمر کو 65 سال سے بڑھا کر 68 سال کر دیا جائے تاکہ فائز عیسیٰ کو مزید 3 سال مل جائے.
مگر بڑا اعتراض آ رہا ہے نا, آپ کو بتاؤں, وکیلوں نے باہر سڑک پہ نکل کے آ جانا ہے.
وکیلوں کو آنا چاہیے اس لیے کہ یہ تو کھلی ہوئی دھاندلی ہو رہی ہے نا. ایک شخص کو سہولت پہنچانے کے لیے, وہ اصل میں چیف جسٹس کو فائز عیسیٰ کو کی مدت ملازمت میں توسیع یوں کرنا چاہتے ہیں کہ فائز عیسیٰ کی مدد سے آصف منیر اپنی بھی مدت ملازمت میں توسیع چاہیں گے. تو یہ تو بی بی ہمارے ملک کا المیہ.
یہاں پہ یہی تو میرا آپ سے سوال ہے کہ اگر وہ اتنا بڑا فیصلہ کرتے ہیں, پہلی بات انہوں نے کہا کہ یہ جو رپورٹ کمیشن نے دی ہے یہ اسٹیبلشمنٹ کو سیو کرنے کے لیے ہے, جو فیض حمید ہے ان کو پہلی بات.
فیض حمید پر
دوسری بات ہے, بہت بڑی غلط بیان انہوں نے دے دیا کہ یہ جو ریزرو سیٹس نہیں دی گئیں پی ٹی آئی کو, باقاعدہ انہوں نے لفظ کہا کہ یہ انتہائی غلط ہے کہ ایک جماعت سے اس کا انتخابی نشان چھین لیا جائے اور اس کو پھر الیکشن میں حصہ نہ لینے دیا جائے.
انتخابی نشان چھیننے والے تو خود فائز عیسیٰ.
دیکھیے نا, دیکھیے جی, اب اس بات کو چھوڑ دیں, مگر ہم آج کے بیان پہ چلتے ہیں. ہم آج کے بیان پہ چلتے ہیں.
اب وہ پینترا بدل رہے,
ٹھیک ہے. نو, مگر ان دو غلط دو باتیں کرنے کے بعد ان کے لیے تو پنشمنٹ ہی بہت بڑی ہو جائے گی. تو واٹ ڈو یو سے؟
نہیں, وہ
یہ تو انتہائی اپوزٹ ٹو اسٹیبلشمنٹ بیان ہے.
عیسیٰ کے ماضی کو دیکھتے ہوئے اور جانتے ہوئے میں یہ سوچنے پہ مجبور ہوں کہ وہ شاید سیاستدانوں سے پینگے بڑھا رہے ہیں, اور اب وہ سیاستدانوں کے ساتھ مل کر اسٹیبلشمنٹ کے خلاف کارروائی کرنا چاہتے ہیں, جو اگر وہ کر سکیں تو ایک لحاظ سے تاریخی عمل ہوگا. اس لیے کہ میں تو اسی پروگرام میں بہت عرصے سے کہتا آ رہا ہوں عارفہ, کہ پاکستان کے آئین میں یہ ترمیم ہونی چاہیے کہ اگر کوئی فوج کا جرنیل سیاسی معاملات میں مداخلت کرتا, اور اس پر مجھے یاد آیا کہ میں نے اپنے فیس بک پہ پیج پہ بھی لگایا تھا کہ اس صدی کا جو سب سے بڑا لطیفہ ہے وہ یہ ہے, آصف منیر صاحب نے एयरफोर्स एकेडमी में पासिंग आउट परेड की सदारत करते हुए कहा कि हम अपनी आईनी हुदूद को पहचानते हैं और हम दूसरों से भी ये तवक्को रखते हैं कि वो अपनी आईनी हुदूद को पहचानेंगे। ये वो लोग हैं जिन्होंने पाकिस्तान के आईन की धज्जियां उड़ाई हैं, हर बहाने से पाकिस्तान के आईन के तकद्दस को पामाल किया है। तुम्हें याद होगा जियाउल हक ने क्या कहा था? जियाउल हक ने कहा था कि ये आईन क्या है, ये कागज का पुर्जा है जिसे मैं किसी वक्त भी फाड़ कर रद्दी की टोकरी में फेंक सकता हूं। तो ये तो उन्हीं के जानशीन है ना, ये तो उन्हीं के जानशीन है। और कौन सा गैर आईनी इकदाम है जो इन्होंने नहीं किया? ताजा तरीन मिसाल तो 8 फरवरी
नहीं कह सकते, बस इनके खून में ये चीज रची बसी जरूर कह सकते हैं, मगर
पाकिस्तानी फौज के जर्नेलों का एक माइंडसेट
सारे एक जैसे नहीं है, 100% एक जैसे नहीं है।
नहीं, वो मैं
100% एक जैसे पांच होंगे बराबर,
लेकिन अक्सरियत ऐसी है। वो देखो ना, वो
मेरा
कहावत है कि एक एक मछली सारे
तालाब को गंदा करती है। वो कहते हैं ना, एक एक जो कंकर का एक टुकड़ा जो है पूरी की पूरी आटे की बोरी को खराब करता है। मगर मुझे लगता है कि देर इज सम मशीनरी एट द बैक, क्योंकि दिस इज द फर्स्ट चीफ ऑफ द आर्मी स्टाफ जो ओटीएस से आते हैं। और मैं बल्कि वो उसके बाद मैंने बड़े गौर से पढ़ा, बिकॉज मैंने पहले मुझे तो कभी सियासत का शौक नहीं था, मैं तो जिंदगी फन करके गुजारती थी। तो मैंने ओटीएस के बारे में पढ़ा, जनरल चिश्ती ने इस बात को हाईलाइट किया सबसे पहले कि सारे की सारी सिफारिशी भर्तियों वाले हैं, तो somebody was expecting him to be the chief of army staff, so he came from OTS।
और OTS में कहते हैं इंजीनियरिंग की है, आरफा इंजीनियरिंग की है। आसिम मुनीर को, आसिम मुनीर तो रिटायर हो चुका था दो दिन
ओटीएस में कहते हैं। वैसे भी जो भर्तियां होती हैं, ये मुझे कर्नल इनाम बल्कि उस प्रोग्राम को जरूर देखिए,
ओटीएस सब बंद हो गया वैसे,
चार
एपिसोड बंद हो गया,
चार एपिसोड्स में हमने ये प्रोग्राम रिकॉर्ड किया है कि उसमें पूरा उन्होंने ओटीएस की डिटेल बताई है कि व्हाट इज ओटीएस। के ओटीएस में वो लोग आते थे क्योंकि फौजियों की तादाद कम हो गई थी, फिर ओटीएस में प्रमोशंस कम हो गई थी, तो ओटीएस में सिफारशी भर्तियों के थ्रू
वो आते थे जो काकुल एकेडमी के लिए रिजेक्ट हो जाते थे।
हाँ ना, तो सिफारशी भर्तियों वाले यहाँ आते थे।
यानी आसान अल्फाज में यूं कहना चाहिए कि सारा कूड़ा ओटीएस में आता था।
जनाब करामतुल्लाह गौरी साहब मेरे साथ हैं। एक और चीज जिसको मैं देखिए, पाकिस्तान में मैं भी ईमान और इस मुसलमान के बारे में भी बात कर रही थी, बगैर मेरे और आपके लिए पाकिस्तान ज्यादा इम्पोर्टेंट है। इमरान खान को अगर मैं देखती हूँ तो मुझे एक लिहाज से बहुत अच्छे लगते हैं कि आज देखिए, आज की जो हुकूमत है उन्होंने अब कैंसर अस्पताल भी बनाना है, उन्होंने बच्चों के कमर के ऊपर सिग्नेचर्स भी किए, बिल्कुल वही बच्चों की तरह वही हरकतें हो रही हैं जो तब हुआ करती होती थी। टिकटॉक, हम आर्टिफिशियल जिंदगी के बड़े कायल हैं, बड़ी माजरत के साथ कि मैं अगर इस हालत में हूं कि मेरे बाल सफेद है तो शायद आप समझे यू नो व्हाट, बड़ी उम्र की औरत है ये क्या प्रोग्राम सुनेंगे, मगर अगर यही औरत अपना हुलिया बदल के आ जाएगी तो मेरा ख्याल है आप सारे हाथ पे उठा लेंगे। ठीक, तो दोगला मेयार हमारा है, दिस इज अ करेक्टरिस्टिक ऑफ एवरी पाकिस्तानी, कॉल और फेल का तजाद,
मुनाफकत बहुत है।
इमरान खान ने हॉस्पिटल भी बनाया, इमरान खान ने बड़ी बड़ी पोजीशंस ना ली, वो आज भी बैठे हुए, अब वो अकड़ गए, मगर इमरान खान ने कपल ऑफ मिस्टेक्स की थी। इलेक्शन से पहले वो ये कहा करते होते थे, मेरा इन बातों पे रिजर्वेशन है, मेरा ख्याल है इज अ ग्रेट पर्सन, और मेरी अगली रिजर्वेशन भी मैं आपके साथ शेयर करती हूँ कि इमरान खान साहब ने ये कहा था कि अगर कोई चीज हमारे मुताबिक नहीं चलेगी तो हम छोड़ देंगे उसको। ठीक है, 3-3.5 साल तक अगर चीजें उनकी मर्जी से नहीं चलती थी, और मुर्गे की एक टांग में फिर वही सवाल आपसे करती हूं, तो वो क्यों पब्लिकली आके ये कहते रहे कि नहीं मेरे और फौज के दरमियान कोई तजाद नहीं, हर फैसला मेरा है, वो क्यों ये कहते रहे?
गलती थी उनकी, शरीहन गलती थी, और उसका खमियाजा उसने भुगता और आज तक भुगत रहा है।
बहुत शुक्रिया, बड़ी प्यारी बात की। अगला सवाल मेरा, मैं चीजों को सुलझाना चाहती हूँ, मेरा अपना दिमाग उलझा हुआ है तो मैं सिर्फ सुलझाना चाहती हूँ। अगला सवाल मेरा ये है कि पाकिस्तान में पाकिस्तान नहीं, मुझे तो पूरी दुनिया में पोलराइजेशन नजर आती है ऑल ओवर द वर्ल्ड। आप अमेरिका के इलेक्शन को देख लें, आप कनाडा को आप देख लें,
कि यूनिवर्सिटीज में जो मुजाहरे हो रहे हैं वो इस बात का मुंह बोलता सबूत है कि नौजवान नस्ल और हुक्मरा तबका आपस में कोई जहनी मुताबिकत नहीं रखते।
सही, मगर यहाँ मैं ये कहती हूँ कि कौम लीडर्स को देखती है, प्रेसिडेंट बाइडेन के कॉल और फेल में शदीद तजाद है। एक साइड से वो इसराइल की बात को मानते हैं, अभी कनाडा में भी सुना है कि फ्लैग रेस होने लगा है, मगर दूसरी तरफ वो ये कहते हैं नहीं, हम इनको जंग बंद करनी चाहिए, और अगर जंग बंद करने की अक़वामे मुत्तहिदा में करारदाद होती है तो उसको वीटो कर देते हैं।
आज
दोहरा में हम
अहम पेशरफ्त है ना आरफा, हाँ हाँ। वो ये है कि हमास ने ऐलान कर दिया है
वो मान लीजिए
वो कतर और मिस्र की जो तजावीज हैं उनको कबूल करते हैं और जंग बंदी के लिए तैयार हैं। इसराइल की तरफ से अभी तक कोई ऐलान नहीं हुआ आज मैं अभी,
मगर उन्होंने इसराइल की तमाम कंडीशंस को मान लिया है।
जो मैंने खबर सुनी है वो ये है कि तीन मराहिल में जंगबंदी होगी। पहले 42 दिन जंगबंदी का होगा,
इसमें वो अपने आप में पूरे का पूरे अस्त्र से इसराइल दोबारा लेस हो जाएगा।
वो तो
क्योंकि पिछले दरवाजे से जो मदद आ रही है
सील आज तक रुकी नहीं, वो तो
लेकर उनके बंदे बहुत मरे, बहुत से लोगों ने जान दी, मगर ये जो 42 दिन का वक्फा है ये वो वक्फा है जिसमें उनको सांस लेने का मौका मिल जाएगा, हिकमत अमली करने का मौका।
उसके बाद 42 दिन का एक और वक्फा होगा, और उसके बाद तीसरे 42 दिन के वक्फे के बाद इसराइल की का वो ब्लॉकेड उठा लिया जाएगा जिसने पिछले 17 बरस से गजा को दुनिया का सबसे बड़ा खुला हुआ जेल बनाया हुआ।
अच्छा, अल्हम्दुलिल्लाह।
हाँ, ये इस वक्त ये तजावीज हैं। अब देखना ये है कि इसराइल इन तजावीज को कबूल करता है या नहीं। और
बेंजामिन नेतन्याहू विल नॉट लेट इट गो दैट सिंपल, बिकॉज उनके ऊपर जो करप्शन के केसेस लग रहे हैं वो कहते हैं या तुम बचोगे या हम बचेंगे।
वो यही तो,
तो फिर अगर वो छोड़ते हैं तो वो बचेंगे।
तो मसला है कि वो उसकी अपनी गर्दन वो
शिकंजे में
है, और वो नहीं चाहता कि जंग किसी सूरत से बंद हो। वो चाहता है कि टोटल विक्ट्री, वो जो कहता रहा है।
सही। अच्छा, मैं दुनिया की पोलराइजेशन से लेते हुए मैं पाकिस्तान की तरफ जिस चीज को मैं रिजॉल्व करना चाह रही हूँ कि अगर अब एक खौफ है, वही जो बयान भुट्टो साहब के दौर में जियाउल हक ने दिया था कि या वो नहीं या मैं नहीं, अगर मैं उसको छोड़ता हूँ तो मैं नहीं, और अगर उसको मैं वहीं रखता हूँ तो वो नहीं। इमरान खान साहब के साथ बैकडोर से मुलाकातें भी हो रही हैं, जनरल लोदी बड़ा इम्पोर्टेंट रोल प्ले कर रहे हैं और एक लेवल करने की कोशिश की जा रही है। मुझे डर ये लगता है कि इस वक्त की गवर्नमेंट जो है, जिसमें तारड़ साहब जो आपके मेरा ख्याल है मिनिस्टर ऑफ इंसाफ हैं,
दो तारड़ हैं,
नहीं नहीं वो जो एक वो जो
एक वजीर इंसाफ हैं और एक वजीर इत्तलात हैं, वजीर इत्तलात हैं वो रफीक तारड़ के पोते हैं,
प्रेसिडेंट ऑफ पाकिस्तान के पोते हैं। मगर मेरा सवाल ये है कि इस वक्त भी यानी जो कोर इश्यूज हैं किसी की तवज्जो कोर इश्यू की तरफ नहीं है, हम टिकटॉक की तरफ हैं, हम ज़ाही दुनिया की तरफ हैं, झूठ को फॉलो कर रहे हैं। सेम वे अगर इमरान खान साहब की गवर्नमेंट आ भी जाती है और ये मुल्क मुतहम्मिल नहीं है कि हम सिर्फ मुकाबला करते हुए एक दूसरे को गिराएं, जर्नलिस्ट का बेड़ा करक करें, इस मुल्क को चाहिए कि तामीरी अमल शुरू करे। तो मुझे अब नजर यही आता है कि अगर इमरान खान साहब वापस भी आ जाते हैं तो इमरान खान साहब के साथ जो सराउंडिंग लोग हैं वो बदले की सियासत चलती चली जाएगी। डू यू थिंक कि ये रविश कैसे खत्म हो सकती है?
बदले की सियासत तो खत्म होनी चाहिए, ये
आपको इसका एंड नजर आ रहा है?
ये सोच ही तकरीबी है बदले की सियासत। और मैं जो बार बार कहता रहा हूं अरफा, इस प्रोग्राम में भी दूसरे प्रोग्रामों में भी कहता हूं कि जब तक हम अपनी सियासत को جاگیردارانہ ذہنیت سے پاک نہیں کریں گے اس وقت تک ہمارے ہاں جمہوریت کی نشو و نما نہیں ہو سکے گی. ہمارا جمہوری مزاج ہی نہیں ہے عارفہ. جمہوریت کی کامیابی کے لیے, جمہوریت کے پنپنے کے لیے ضروری ہے کہ فکر اور سوچ جمہوری ہو. ہماری سوچ تو جاگیردارانہ ہے
مگر عام آدمی پہ بھی تو لاگو ہوتا ہے نا. اٹس سیم, جس کی جو پوزیشن ہے وہ جاگیردار اپنے طور پہ کرتا ہے, وہ چھوٹے کو بھی جتنا چانس ملتا ہے وہ بھی پیچھے وہ بھی نہیں.
لیکن قیادت
رول ماڈل ہے,
قیادت رول ماڈل ہوتی ہے. وہ جو کہا جاتا ہے نا کہ مذہب رعیت وہ ہوتا ہے جو بادشاہ کا مذہب ہو. تو قیادت اگر پاک صاف ہوگی, قیادت اگر جمہوری مزاج رکھتی ہوگی, قیادت کی سوچ اور فکر اگر جمہوری ہوگی, تو پھر جمہوریت کی فکر عوام کی سطح پر بھی پنپ سکے گی. اس وقت تو آوے کا آوا ہی ٹیڑا ہے, عوام ہو یا سیاست داں ہو سب کا مزاج جاگیردارانہ ہے.
سر پرائم منسٹر آف پاکستان کانفرنس میں جاتے ہیں اور وہاں جا کے انہوں نے کنفیس کیا کہ اس ملک کا نظام اس وقت انتہائی دگرگوں حالت
جو
میں ہے.
تقریر انہوں نے
آپ مجھے بتائیے گا کہ ایک انویسٹر کیسے آئیں گے اس
نہیں صاحب, وہ تو انویسٹر تو ہنس رہے ہوں گے کہ ایک شخص جو وزیر اعظم ہے وہ اپنی فرد جرم خود اپنی زبانی پڑھ کے سنا رہا ہے کہ ہم میں یہ نقائص ہیں. وہ جو
کیا ہوا تھا
انویسٹرز آپ کے سامنے بیٹھے ہوئے ہیں, ان میں بیوقوف آدمی ہے, ایک شخص کٹ پتلی ہے جس کو وزیر اعظم بنا دیا گیا ہے. اب دیکھو وہ تم نے وہ ذکر نہیں کیا جو گندم کا اسکینڈل ہے.
ہاں مگر آج اس میں محسن نقوی صاحب نے یہ کہا ہے کہ آئی ایم ریڈی فار اینی احتساب کے لیے میں تیار ہوں.
وہ کہتے رہیں لیکن حقائق تو اپنی جگہ پر ہیں. 330 ارب روپے کی گندم جو 1.1 ارب ڈالر کے مساوی ہے, 1.1 ارب ڈالر کا زر مبادلہ خرچ کر کے وہ گندم منگائی گئی, جس کی آدھی گندم کہتے ہیں کہ اس قابل نہیں ہے کہ وہ جانوروں کو بھی کھلائی جا سکے. 28 لاکھ ٹن گندم نگراں حکومت نے منگوائی اور 7 لاکھ ٹن گندم اس حکومت نے, یہ جو شہباز شریف کی حکومت ہے اس نے منگوائی, یعنی کل ملا کے 35 لاکھ ٹن گندم یوکرین سے درآمد کی گئی. جبکہ ماہرین زراعت کا یہ کہنا تھا, پیشن گوئی تھی کہ وہ فصل جو ربی میں پچھلے سال خزاں میں بوئی گئی تھی گندم کی اور جو ابھی کٹی ہے اس مارچ میں کٹی ہے وہ بمپر کراپ ہے اور بمپر کراپ ثابت ہوئی. اب کسان بیچارے واویلا کر رہے ہیں کہ وہ حکومت ان سے گندم خریدنے کے لیے تیار نہیں ہے. حکومت یہ کہتی ہے کہ ہمارے پاس تو اسٹوریج کی سہولت ہی نہیں ہے کہ تمام گودام بھرے ہوئے ہیں اس گندم سے جو یوکرین سے زر مبادلہ ضائع کر کے منگوائی گئی ہے. کتنا بڑا اسکینڈل ہے, کتنا بڑا اسکینڈل ہے. لیکن ہوا کیا, ہوا یہ کہ وہ ہمیشہ جو ہوتا ہے کہ ایک تحقیقاتی کمیٹی بنا دی گئی ہے اور اس کمیٹی کا سربراہ بھی ہے, کون ہے, وہ ایک فیڈرل سیکرٹری ہے. آپ سوچئے کہ پاکستان کے عوام کے ساتھ کیسے بھونڈے مذاق ہوتے ہیں. 330 ارب روپے کی گندم منگوائی گئی اس ملک سے جس کے ساتھ تعلقات کو بنیاد بنا کر آپ نے عمران خان کی حکومت کا تختہ الٹوایا تھا. کیا ہو رہا ہے,
اللہ تعالی رحم کرے اس ملک پہ. کیا نظر کیا
دانہ گندم نے آدم کو جنت سے نکلوا دیا تھا, لیکن وہی دانہ گندم پاکستان کے عوام کے لیے آزار بن گیا ہے.
حالانکہ اس ملک کی اپنی گندم کی پیداوار بھی بہت ہے,
بہت ہوئی ہے. یہ جو فصل ابھی کاٹی گئی ہے وہ تو بمبر کراپ ہے. اب کسان بیچارے واویلا کر رہے ہیں, احتجاج کر رہے ہیں, تو ان پر لاٹھیاں برسائی جا رہی ہیں. اور کسان کونسل نے جو اعلان کیا ہے وہ یہ ہے کہ 10 مئی سے یعنی چار دن بعد سے وہ ملگیر احتجاج کریں گے.
ویری سیڈ ویری سیڈ. کیا فیوچر نظر آتا ہے آپ کو؟ ڈو یو تھنک کہ اس وقت کی جو پنجاب کی حکومت ہے اور از ڈوئنگ گڈ؟ یہ تو مطلب ایک ہوتا ہے ہم غلط کو غلط برائے غلط کہیں, ایک ہوتا ہے کہ میاں صاحب اپنی بیٹیا کے ساتھ ہماری چیف آف منسٹر کے ساتھ ہر جگہ پہ جا بھی رہے ہیں اور ان کو پروموشن بھی بہت دی جا رہی ہے. ڈو یو تھنک دیر از اینی چانس فار ہم کمنگ بیک ایز اے پرائم منسٹر؟
وہ ابھی جائیں, وہ تو پاکستان تو جاگیر بنی ہوئی ہے ان دو خاندانوں کی. ایک بھٹو خاندان ہے جو فوج کا پروردہ ہے, اب اس کو زرداری نے ٹیک اوور کر لیا ہے, وہ اپنے طور پہ چلا رہا ہے. اس نے سندھ کا جو حشر کیا ہوا ہے وہ سب کے سامنے ہے. اور ایک اور بھونڈا مذاق ابھی دو دن پہلے سننے کو ملا, زرداری صاحب نے سندھ کی حکومت کو یہ ہدایت کی ہے کہ کراچی میں یہ جو اسٹریٹ کرائمز بڑھ گئے ہیں, اب تو دن دہاڑے لوگوں کو لوٹا جا رہا ہے نا, ان کیا کلا کما کیا جائے. ارے بھائی, ان ڈکیتوں کو کراچی میں آباد کرنے والے تم ہی ہو, تم ہی اندرون سندھ سے ان کو لے کر آئے تھے کراچی.
مگر آج کے مقابلے میں چار ڈاکوؤں کو جو سرغنہ تھے ان کی موت ہو گئی, تو بجائے اس کے کہ کوئی مزید کا زندہ اریسٹ کیا جاتا, مر گئے تو صفائی ہستی سے.
شہری یہی کریں گے, شہری قانون کو اپنے ہاتھ میں لینے پر مجبور ہو جائیں گے.
بہت شکریہ جناب کرامت اللہ غوری صاحب سے ہم نے آپ کی ملاقات کرائی. کرامت اللہ غوری صاحب آپ کا بہت شکریہ, آج کے اپنا اشعار اگر پیش کر دیں تو بڑی مہربانی ہوگی.
آج کا وہ قطع تو میں نے وہ گندم اسکینڈل کے پس منظر میں ہی کہا ہے, پیش کرتا ہوں. جمال صاحب سنیے, گندم نے نکلوایا تھا جنت سے بشر کو, گندم نے نکلوایا تھا جنت سے بشر کو, بھولا نہیں آدم کا پسر اس کے ثمر کو,
بھولا نہیں آدم کا پسر اس کے ثمر کو.
پر عرض وطن کے جو بنے مالک و مختار, پر عرض وطن کے جو بنے مالک و مختار, شاید وہ بھلا بیٹھے ہیں انجام شرر کو.
ہائے, شاید وہ
بھلا بیٹھے ہیں انجام شرر کو.
کرامت اللہ غوری صاحب سے ہم نے اپنی ملاقات کری, ہمارے چند سپانسرز, پلیز آپ اپنا فیڈ بیک بھی ضرور دیجئے گا. میرے اور آپ کے لیے اشخاص سے زیادہ ملک کی اہمیت ہے. ہمیشہ جذبات میں آ کے کسی چیز کو مت دیکھیے گا. یہ نہ ہو کہ آٹا گوندھیے کڑیے تیرا سر ہل رہا, مگر کوشش کریں کہ وہ چیز جو وطن کے لیے بہتر ہے وہ کی جائے. ابھی پروگرام کو سنتے رہیے گا, اسی طرح سے اپنا فیڈ بیک بھی ضرور دیجیے گا. چند اسپانسرز, ویلکم بیک.
یو آر لسننگ ٹو ڈبلیو ٹی او آر 770 اے ایم ینگس ٹاؤن ٹورانٹو.
اپنی کمیونٹی دا سب تو بڑا ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکی ہے.
او پھر بنے بھی کیوں نہ, کیونکہ بیڈ روم سیٹ, سوفا سیٹ, میٹریسز, ڈائننگ ٹیبل, ڈیکوریٹو آئٹمز, گل کیجی سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائس تے مل جاندا. سوڈی فرنیچر تو 3 سال لئی نو بیاج.
142 کینیڈی روڈ, برامپٹن, 9058747471.
سٹی آف برمپٹن آپ کو ٹیلی فون ٹاؤن ہال میں شامل ہونے کی دعوت دیتا ہے. منگل شام 7:30 بجے سے رات 9 بجے تک شہر میں کار چوری ہونے کے حوالے سے ہونے والی بحث میں حصہ لیجیے اور ساتھ دیجیے برمپٹن سٹی کے ان اقدامات کا جو وہ کمیونٹی کو محفوظ رکھنے کے لیے اٹھا رہے ہیں. پرفارمنس آٹو گروپ کے فری سگنل بلاکنگ پاؤچ حاصل کرنے کی معلومات بھی ٹیلی فون ٹاؤن ہال کے دوران حاصل کی جا سکتی ہے. کال موصول کرنے یا آن لائن سننے کے لیے رابطہ کیجیے brampton.ca/engage.
شاپرز ہو جائیے تیار, لیزا کاسمیٹکس پھر سے لے کے آ رہے ہیں بڑے برانڈز کی بڑی سیونگز اور بگ سیل خاص آپ کے لیے.
جی ہاں, ورلڈ فیمس برانڈ کے پرفیومز, کاسمیٹکس اینڈ اسکن کیئر, ہیلتھ اینڈ بیوٹی پروڈکٹس,
80% تک کی سیونگز آن یور فیوریٹ برانڈز.
بس آپ کو آنا ہے 135 کامرس ویلی ڈرائیو, ایسٹ مرکھم.
دھیان رہے, سیل تو صرف اپریل 20th سے مئی 12th تک ہی ہے, فرائیڈے, سیٹرڈے, سنڈے اور منڈے. وزٹ lizascosmetics.com.
کیا آپ کے گھر اور آٹو انشورنس کی رینیول ہو رہی ہے؟
क्या आप दुरुस्त इंश्योरेंस कवरेज के लिए अच्छी कीमत की तलाश में हैं? तो फिर आपको ऑल स्टे एजेंसी के राजा मुदस्सिर को 6472903773 पर कॉल करनी चाहिए। आज ही कॉल करें और आप दो कारों और एक घर की इंश्योरेंस कराते वक्त तकरीबन $1,775 की बचत कर सकते हैं। राजा मुदस्सिर 6472903773 ऑल स्टेट के साथ आप महफूज हाथों में हैं। टर्म्स एंड कंडीशन अप्लाई।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दा दा भी चलाउने हो मैनुअल जा ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो, ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब। लो जी तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप 5196220660 या quicktrucklube.com QTL बिकॉज वी केयर।
साढ़े को योजना है जो कि ओंटेरियो नु जोड़ रही है। रोजाना आवाजाही नु कटाउन लई नवीं सड़कां ते हाईवेज दा निर्माण अते वध रहे इलाकियां नु जोड़न लई पब्लिक ट्रांसिट दा विस्तार। यह सब इस लई तां जो तुसी तेजी नाल सुरक्षित अते आसानी नाल आउण जाण कर सको। ontario.ca/builds ते जाके होर जाणो। इस दी अदायगी ओंटेरियो सरकार वल्लों कीती गई है।
विलेज टेस्ट पूरे ओंटेरियो का सबसे बड़ा हलाल सुपर रेस्टोरेंट है। कॉन्टिनेंटल चाइनीज बारबेक्यूज ट्राई करना चाहते हैं, कढ़ाई आइटम्स हैं एंड स्वीट्स एंड फ्रूट्स में पे इंतहा वैरायटी है। बेहतरीन फीस्ट एंजॉय कीजिए विलेज टेस्ट पे। आफ्टर मिसिसागा दे आर इन ओकवेल एज वेल। विलेज टेस्ट 9052323663 विलेज टेस्ट।
जी साहब नाज़रीन वेलकम बैक अगेन। 4:56:20 हमारी घड़ियों में हो चुके हैं और साहब चलिए आपकी मुलाकात करवाते हैं आपकी जानी पहचानी शख्सियत यास्मीन तैयबी जी। यास्मीन तैयबी, अगर आप अपने प्यारों को पाकिस्तान हिंदुस्तान या दुनिया भर से कहीं से भी बुलवाना चाहें तो साहब आप यास्मीन तैयबी की खिदमत हासिल कर सकते हैं। बरसों से ये काम कर रहे हैं और उनका फोन नंबर 9055130012। यास्मीन ये भी मेरे साथ लाइन पर मौजूद है। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू, कैसी हैं आप?
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू। पूरा टोरंटो खुशी में जगमगा रहा है, लाइट सन की लाइट सन लाइट जली हुई है और मौसम अच्छा है, खुशगवार है, 19 डिग्री और क्या चाहिए। तो मूड तो सबका खुद ब खुद अच्छा हो जाता है, राइट? लेकिन जो मेरा आज का जो मौजू है वो है ह्यूमैनिटेरियन एंड कंपैशनेट एप्लीकेशन। और मैं अगले साल मुझको 30 साल हो जाएंगे इस इंडस्ट्री में इंशाल्लाह, या इंशाल्लाह ताला इंशाल्लाह। तो मेरा वैसे तो मैं जाहिर है जब शुरू में इंसान काम करता है तो हर चीज ही करता है, राइट? स्किल वर्कर पहले बहुत होते थे, अब स्किल वर्कर का स्कोर ज्यादा है तो वो ऑप्शन काफी कम हो गई है। स्टूडेंट जो है उनका भी काफी कैप लग गया है कि इतने आ सकते हैं, ज्यादा नहीं आ सकते। लेकिन जो मैंने एक साथ साथ घरेलू और बच्चों की माँ होने के नाते मैंने ज्यादा फोकस इन कैनेडा एप्लीकेशन पे ज्यादा किया मैंने, और अल्हम्दुलिल्लाह मेरे लिए वो रास्ता बहुत अच्छा रहा। क्योंकि जो ह्यूमैनिटेरियन कंपैशनेट एप्लीकेशन होती हैं वो मोस्टली उन लोगों के लिए होती हैं जो कि कैनेडा में मौजूद हैं। जो मेरे आइडियल क्लाइंट मैं कह सकती हूँ ये वो हैं कि चाहे उनके पास स्टेटस है या नहीं है, अगर 5 साल से वो कैनेडा में हैं और काम कर रहे हैं, चाहे वो जिस भी तरीके से काम कर रहे हैं, वर्क परमिट है उनके पास बहुत अच्छी बात है, नहीं भी है तो भी इस तरह के लोग आते हैं 15-20 साल अंडरग्राउंड रहने के बाद भी, क्योंकि उनके पास एक ऑप्शन है। इसका ये मतलब नहीं है कि वो रिमूव नहीं हो सकते कैनेडा से, रिमूवल ऑर्डर उनके लिए इशू नहीं हो सकता अगर वो पकड़े जाएं। लेकिन ह्यूमैनिटेरियन एप्लीकेशन एक ऐसी खास एप्लीकेशन है, ये कोई कैटेगरी नहीं है, लेकिन उन लोगों के लिए है जो और दूसरी वजूहात की बिना पर दूसरे स्ट्रीम से फायदा नहीं उठा सकते, राइट? तो खास खास चीजें मैं ये बताऊंगी। वैसे तो जाहिर है अगर किसी का ऐसा केस होगा तो मुझसे रब्ता करेंगे, जो आपने नंबर बताया 9055130012 पर, और फिर मैं देखूंगी कि केस उनका है लेने के काबिल या उसमें कोई कामयाबी के चांसेस हैं कि नहीं, वो केस डिस्कस करने के बाद ही पता चलता है। लेकिन खास खास चीजें मैं बता रही हूँ जो ह्यूमैनिटेरियन एक कामयाब एप्लीकेशन होती है। और जिस तरह जब मैं केस को लेती हूँ तो मैं जिन जिन चीजों के बारे में पूछती हूँ नंबर वार तरीके से मैं बता रही हूँ। नंबर एक जो है सबसे टॉप पर اسٹیبلشمنٹ ان کینیڈا، یعنی کینیڈا کے ساتھ آپ کتنے عرصے سے یہاں رہ رہے ہیں، آپ کی کینیڈا میں ٹائز کیسی ہیں، کیا مضبوط ٹائز ہیں، کمیونٹی انوالومنٹ ہے، والنٹیئر ورک ہے کہ نہیں ہے، یا اور دوسرے آپ کسی بھی چیریٹی کا کوئی کام کر رہے ہیں، یا بلڈ ڈونیٹ کرتے ہیں، یا کسی مذہبی عبادت گاہ ہے وہاں پہ آپ جیسے کہ مسجد میں یا گردوارے میں یا ٹیمپل میں یا اور جو بھی چرچ میں کہیں پر آپ کمیونٹی